नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आज इन्द्रबहादुर राईको कथास्ता कथा संग्रहबाट आकारहरू छायाहरू कथा लिएर आएका छौं। आजको श्रृंखलामा हामी इन्द्रबहादुर राईको यही कथा आकारहरू छायाहरूको वाचन सुन्नेछौ। दैलोमा होचिएर निधारभरिको आजको चामल दहीको टीका पनि जोगाएर पूरण आँगनमा अहिले घाम लागेकोमा बाहिर आयो। उज्याला रुखहरू, उज्याला आवाजहरू, बाहिर धेरै छौं लाग्छ। बाहिर राम्रो भएको रहेछ, देखेका जम्मैहरू राम्रो लाग्न खोज्छन्। यी सबसँग बसिरहनु उसले पनि पाएको थियो। फौजी पैरनसँग एक थाहा ऊ आँगनको डिल तक हिँड्छ। टीका सके, मैले जानुपर्छ, अब जान्छु। थाङ्ने बित्थाको कुराले उसलाई आज दिन तक अल्झाएको रहेछ। टीका थाप्नु कत्रो कुरा भएर भुलिएछ ऊ टीका नलगाउन सकेको। टीका केही भएन, केही पनि होइन रहेछ। उसका बहुहरू क्रोधले एक रेखामा जोडिए। कहिले टीका लाउन आउँदिन, आँगन जत्रो जाँतोमा एकाछेउमा गाडिएको हातो जस्तो। अहिले निश्चल पूरण आफ्नै बाक्लो छायाका खुट्टाहरू टेकेर उभिरह्यो। आँगमा छालाभित्र पोलेर तातो हठात घामदेखि थपिन्छ। आफू टाढा पुगेको लाग्छ, यो कहाँ टाढामा भेटेको घाम लाग्छ। चड्किएर झ्याउकिरीहरू कानमा दोहोरिरहन्छन्। निधारभरि टीकासँगको खुसी बोकेको रहेछ तर पूरणले। नेपालको मानचित्रभन्दा लामो निधार छ यसको, टीका हाँस्दै दाजुले प्रत्येक वर्ष भन्दै आएको थियो उसलाई। टीकालाई त्यो बाक्यको वार्षिकी भन्थ्यो पूरण। राडीमा बसेको बेला अघि तर टीका उसलाई दाजुको यही वाक्य थियो, त्यही वाक्य भन्दैन कि पूरण कातर भएको थियो। दाजुले चुपचाप चामल टाँसिदिइरह्यो, टीकाले उसको निधार भरिरह्यो। टीका थप्न नयाँ चामलमा दही मुस्दै दाजुले अनि भन्यो, नेपालको मानचित्रभन्दा लामो निधार छ यसको। आफ्नै माया लागेर भित्र काँप्छ पूरण, तिम्रो वार्षिक वाक्य। सहज तहमा निस्केर पूरणले आफ्नो हर्ष भन्छ। घाम निभेर आँगन कालो बदलन्छ। आकाश हेर्दा तमिला बादलहरूका पत्रै पत्रपछि एउटा मैलो सूर्य छ। घर छाड्नु हतार लागिहाल्यो। दैलोबाट उसलाई दाजुले करायो। पूरणलाई खोजेर आँगनमा देखेको थियो। चौकी झिकेर बस्नु त पर्दैन, घरपट्टि दाजुपट्टि फर्केको थियो पूरण। तर घर टाढामा उभिएको लाग्यो, घरदेखिको केही पर्दैन लाग्यो। दृष्टि उचालेर पारीका जंगलभित्र पुर्यायो। दाजुले पूरणलाई आँखाको ठूलो एक गाँस हेर्यो। घरले निल्दैन तिमीलाई, फेरि गइहाल्नु। खुसीले खुट्टा उचाल्ने मान्छे घरमा आएकै किन, तिम्रो खुसी देख्दा झोक चल्छ। आफै बोकेर लगेर सधैँलाई त्यहीँ फ्याँकी राखिदिउँ जस्तो, यो घर हो, तिमी छाडेर हिँडिहाल्ने भयो हो। पूरण आफ्नो तत्परता उकासेर हाँस्छ। साटिएर दाजुको अनुहार पनि त्यसै क्षण पूरणको त्यस हास्यको सानैदेखिको ठूल दाजु बन्छ। आँखा कैला र दयालु बनेको मनिमनि चाउरीहरू पनि दगुरेर आए। बाहिरले साह्रो चबाउँछ, घरभित्र फर्काँदै उसले भन्छ, पछि यही घर चाहिन्छ। काठको एउटा गहिरो चौकी दाजुले झिकिदियो दैलोमा। मेरो चौकी भन्थ्यो, यसमै सुत्छु भन्थ्यो, निधाइटो पल्थ्यो। पूरणले केही वर्ष अघिसम्म त्यो चौकीलाई जुन दाजुको कोठादेखि बाहिर लगिँदैन थियो, बेतको बलियो बुनेको बस्ने, पीठ राख्ने र ओखरको काठका चिल्ला लामा निउरेका हातहरू। ओखरको काठ दाजुबाट पहिला सुन्दाको सानो पूरण फेरि चौकीमा उभिएर दाजु ओखरलाई क्षणभरि हाँसेर त्यही चित्र बन्छ। ओखरको काठको अर्को त्यस्तै चौकी दाजुले दैलोमा झेक्छ। लम्केर पूरणले अहिले दुई हातले दुई चौकी बाहिर आँगनमा लिएर आउँछ। एक्कासी विरक्ति पूरणको मनभरि खिराउँछ। पूरणसँग हुन आइपुगेको दाजुले दुई चौकीमा काँचो काँस, छिपेका सिरु, रंगका बुनोटका नयाँ गलैँचाहरू बिछ्याइदियो। उसका दाहिने हातभरिका अनेक दागहरू देखिए। थाहा नगरेको भएर मलाई दागहरू देखाएकै हो पूरणलाई, तर दागहरू माया गर्छु लाग्यो, गर्न सकेको रहेछु लाग्यो। आगोले मासुलाई डढाएका खाडल र बाक्ला खोपल्टिएका हात पाखुरा कुइनादेखि उभै उभो दुवैतिर चढेका थिए। बस माथिल्लो भित्ता त्यो मैले टालिदिइराखेको छु। पूरणले चौकी अलिकति परे लगेर बस्यो। तर अझ बलियो गर्नुपर्छ, पानी चुहेर के हुन्छ, अलिकति दुःख हुन्छ, हावाले घरै राखिदिँदैन, आउँदैछ हावाको बल चल्ने बेला। म जम्मै भित्ता फेर्छु। घरतिर हेर्न नचाहि दाजुले भन्यो, भुइँतिर केही खोज्न चाहे चाहिँ गर्यो। पोहोर भ्याइन, यस साल पनि भ्याइन, अब फेर्नै पर्छ। तख्ता ढुङ्गा आफ्नै जंगलमा हुन्छ, जंगल त्यो छँदैछ। आँखा उचालेर पूरणको अनुहारमा पुर्याएर भन्यो, एक हप्ता तिमीले गाउँका केटाहरू पनि लगेर कता जाने बाटो बनाइरह्यौ, खोजको पुल पनि हेरेर आई भन्दै थियो होइन? यो टाल थियो कि अझै बसेको भए त्यो पुल बलियो गर्थ्यौ, बाटोसँग तिमीलाई बोक्सी लागेको छ सानैदेखि। आँखा थुनेर औँला निधारका सेता चामलहरूमा पुर्याई पूरणले सोध्नैलाई मात्र सोध्यो, बाटो चाहिँदैन? सुकेका पात र घाँसहरूको ढाँडामा बिसाएर घुमाउरो बाटो ओह्रालो उभिसकेको थियो। खोलाभरिको पानी तलनेर फैलिएर घामै घामहरू चम्केको छ। सुकेका पात र घाँसहरूको ढाँडामा बिसाएर घुमाउरो बाटो ओह्रालो उभिसकेको थियो। खोलाभरिको पानी तलनेर फैलिएर घामै घामहरू चम्केको छ। मलाई चाहिँदैन, दाजुले भन्यो, स्वरमा तीव्रता बजेको थियो, कसिएका सारा आँखा थिए। घर रुङ्गी हामीलाई बाटो किन चाहिन्छ? बाटो भन्नेलाई हाम्रो दैलो दैलोसम्म आउनै दिएनौ, दैलो नभएको घर बनाउँथ्यौं हामी। एउटा छातीकै हँसाई, एक मज्जा लागेको हाँस्यो पुराणले, दैलो बिनाको घर? तिमीहरू भगुवा छोडुवाहरूले त्यसमा पाल पारिहाल्यौ, दाजुले हारे झैं भन्यो, उदास नै भइसकेको थियो। तिमीहरूको दैलो झ्याल तिमीहरूले घरमा पाल बनाएका हो, अनि भन्यो, हाम्रो देशको चालामाला अघिदेखि यस्तै छ। दाजुको भन्दा एक छाया काला आफ्ना आँखामा ससाना चम्काहरू उडाएर पनि संयमतासँग पुराणले भन्यो, तर्कले कुनै निदो लाग्ने होइन, तर तिमी जेठो छोरालाई हामी माइलो साइलो कान्छोको छातीको कुरामा भन्छु, तिमी जेठा दाजुको विरूद्ध केही छैन, कुरा हाम्रै विरूद्ध छ। माइलो साइलो कान्छो भएर जन्मेपछि हामी मात्र होइन, हाम्रो भाग्य पनि माइलो साइलो कान्छो भएर जन्मदो रहेछ। यो एउटा नियतिवाद नै छ। जेठाहरूले बलियो बारेर बन्द गरेको घरमा दैलो माइलाले झ्याल साइलाले पाल पार्छन्, कान्छाले भित्ता नै भत्काउँछ। किन? घरमा काम उत्तरदायित्व र इज्जत जेठालाई मात्र ठिक्क छ, घर बनेकै जेठाको निम्ति मात्र रहेछ। घरका भित्ता भित्तामा ठोकिएर हामी त्यो बुझ्छौं, हामी पनि छौं र छौं देखाउन हामीले भिन्दै केही गर्न परेन। साइलाले झ्यालदेखि हेर्दा हेर्दा छिमेकीकी स्वास्नीसँग माया बढाउँछ, दाजुको कान्छा तासे भन्छ, यस्तो आकाशमणि अनि हामी के गरौं? रक्सीबाज नभएका राम्रा महिलाहरू अघि गुम्बामा पसेर लामा हुन्थे, अचेल सैनिक भयौं। अवर्ता ग्रन्थिका सन्ततिहरू बिचरा, सानुभावको प्रदर्शन थियो दाजुदेखि। आँखाका दुई कुनामा तर साँच्चै सीम रसाएको उसले थाहा पाइरह्यो। पुरणको दाहिने पाटा कान र गालालाई अहिले घामको पहेँलो उज्जालिएको रहेछ, र एउटा निकै बुढो मान्छे जो उसको भाइ होइन झलक्क चिन्यो। भाइलाई आफूसँगै राखिराख्न तिर्खायो र सोध्यो, तिमी नगए हुँदैन? पुरणले यहाँ केही आत्मविश्वास टेक्न पाउँछ। म जान्छु, उसले भन्यो। मेची टिस्टा रंगीत नागेर मुगलानीहरू आइपुगिसके। उच्च स्वरमा नाम पुकारे, खत्री जयन्त, बस्नेत अभियान सिंह, राई बुद्धिकर्ण। इतिहास बाँच्दैछौ, अलिक पर पनि पुगेको छैन त्यो, लाग्छ तिम्रो कुरा सुन्दा, दाजुले भन्यो। घरभित्र यो आँगन लाग्यो अहिले यहाँ। दाजुलाई हेर्यो पुरणले, फारिएका उभिएका आँखा उनका केही बढ्ता हेर्न खोजिरहेका थिए। ढुङ्गाको निधार भएको अनुहारभरि डाँडा वन र खेतबारीहरू बोकेर दाजु पूरणको आँखाभरि फैलिरह्यो। दाजुको दागै दागको हात देखेर पूरणले त्राण पायो। त्यो हात मन पर्दैन मलाई, अकस्मात दृढतासित भने पूरणले। क्रोध बुझेन कि दाजुले, हेर्यो मात्र, प्रत्येक मान्छेलाई अर्को मान्छे साधन मात्र छ। प्राय चित्कारमा भने पूरणले, मैले यो सधैँ भनेको भित्र तिमीलाई दोष लागेको छु। दाजु, किन आगोमा तिमीले पाखुरा पोल्यौ? किन मलाई बचायो जान्दछु म। मैले तिमीलाई बचाइन, प्रत्येक व्यक्तिले अर्को व्यक्तिलाई आफू पूर्ण हुनलाई माध्यम बनाउँछ, त्यस्तै तिमीले गर्यौ। यी पाखुराहरूभित्र आगो अँगालेर मलाई बचाएको सन्तोष जीवनभर अँगाल्न पाएको छौ। त्यो मिठो गुप्त सन्तोषको सुख गाईले जस्तो उक्लेर विश्रामसँग चबाइरहन पाएका छौ तिमीले। यता म के भएँ? सग्लो बाँचेको शरीरको म मान्छेबाट घटेर तिम्रो साधन भएँ। जम्मै मेरो आज र भोलिभरि नै म डढ्दैछु। हामीले यहाँभन्दा पनि टाढो जानु छ, अभिमान सिंहले सँगै उभिएर भन्छ। अनुहारमा ससाना ती भावहरूको आउजाउ रोकिएको थियो। मात्र एउटा बत्ती आँगनको उज्यालोमा कहाँ बलिरहेको लाग्यो पूरणलाई। मैले आज तिमीलाई बताउनै पर्छ, दाजुले पूरणलाई आफैभन्दा बढ्ता सत्यतासँग भन्यो। साधन र माध्यमको कुराहरू मात्र धेर माथि तक जाँदैन रहेछ। साधन र साध्यको चेतनाभन्दा पनि माथि एउटा क्षण हुन्छ जसमा आफू र अन्य हुँदैन, अरू नै आफू हुन्छ। मैले तिमीलाई आगोदेखि बचाएको त्यस्तै क्षणमा हो। त्यो सूर्य जस्तो क्षण मैले देखेँ, त्यो डरलाग्दो क्षण हाम्रो रगतमा छ। अबाक रहेको पुरणलाई दाजुले अझ बताएर भन्यो, आगोको घटनाको कथा मैले कहिल्यै भनिन, तिमीले दोहोऱ्याएर मनै मन सधैँ सुन्यौ। आगोको सामु धेरको उभिन सक्ने होड तिमीले हो राखेको, तिमी त्यस्तै थियौ, सालको रूखका झरिला मुढाहरू, सात आठ घामहरू जस्ता रापीलाई जलेका थिए। आगोमा आगोकै तातो सास फेरेर नसकी तिमी आगोमा पस्न खोज्यौ। आगोमा पस्न एउटै बाटो छ लाग्यो तिमीलाई। मृत्युलाई त्यसरी तानेर मृत्युमा पसिँदो रहेछ। त्यति नै मेरो चेतना जलिसकेको थियो। कराउन र पुग्नसम्म तिमीमा मैले दुवै पाखुरा आगोमा अचेत पसारेको रहेछु। महेन्द्रगिरी फेदीमा पुगेर तिनीहरूले अगाध दुष्पार भयवर्धक समुद्र देखेर भयछन् त्रस्त बने। बलि बानरहरू सबै चिन्ताग्रस्त भए। वनमा घुम्दै त्यस गुफामा एक महिना हाम्रो बित्यो। रावण न त सीता जनकजा आज तक देख्न सक्यौं। अन्न जल छोडेर बानरहरू त्यही मर्नलाई बसे। महेन्द्रगिरीको गुहान्तरदेखि यसै समय पर्वताकार एक गृद्र निस्केर आयो। भीतमानस बानरहरू भन्न लागे, निस्सन्देह यस गिद्धले हामीलाई खानेछ। रामको काम हामीबाट भएन, व्यर्थ यसद्वारा हत भई यमलोक जानेछौ। ओहो, राम कार्यमा मृत र सुदी जटायु नै भयो। सुनेर सम्पातिले भन्यो, मेरो कानलाई अमृत जय मेरो भायुको जटायु नाम परस्परमा बोलिरहेका तिमीहरू को हौ? गृद्रको समीप गएर अङ्गदले बतायो, लक्ष्मण र सीतासहित राम महावन दण्डकारण्यमा विचरण गरिरहेका थिए। मृगयाको निम्ति राम लक्ष्मण भएको बेला साध्वी सीतालाई बलात् दुरात्मा रावणले हर्यो। राम राम, सीता विलाब्दी सुनेर जटायु रावणसँग राघवको निम्ति लड्दछ, रावणद्वारा बधित भएको छ। हृष्टमान सम्पातिले भन्यो, जटायु मेरो प्रिय भाइ थियो, कति कालपछि आज मैले भाइको वृत्तान्त सुने। सम्पातिले भन्यो, अघि युवा वैंशमा बलोन्मत्त जटायु र म बलको होडमा सूर्यमण्डलसम्म पुग्न उड्यौं। धेरै हजार योजन उच्च उडेपछि जटायु सूर्यले उड्न थाल्यो। दाजुको पखेटा मैले उडाइदिए। कामले पखेटा आगो लागेको मूर्छित यस विन्ध्य शिखरमा खसेँ म। चम्पातिले भन्यो, घटनादेखिकै टाढो भएर जटायु गएको थियो। मेरो दाहालाई सिहारेर ऊ बसेन, कृतज्ञता तीर्न बोकेर मलाई तीर्थहरू पुर्याएन। यी उसको सामर्थ्यलाई खटाउने काम थिएनन्। सामर्थ्य पुग्दो काम होइन, सामर्थ्यलाई पुग्दो काम भेट्नु थियो उसले। रावणसँगको प्रतिरोधित्व आफ्नो कार्य उसले पायो। चम्पातिले भन्यो, समाचारले क्रोध अनुभव गरेको छु। क्रोध शक्ति हुन्छ। भाइले उचालेको काम सारा तिमीहरूसँगै म दाजुको काम हुन्छ। दाजुले भन्यो, जेठा दाजु सधैँ एनलाइटेन्ड डेस्पटिजम हुन्छौ। तिम्रो कुरा मान्छु, सधैँ मैले तिम्रो कुरा मानेकै छु। निसास्यको भयो पूरण। म घर बाहिरदेखि भित्र नपसिजान्छु। आँगनमा फुका उम्काई पायो। चौकी छाडेर उठ्यो। अझै केही गर्ने सम्वेगमा कदम दुई एक टहल्यो। चौकीमा बसेकै दाजुले स्वरको दृढता पूरणभन्दा उतासम्म पुर्याएर भन्यो, एकता बल हो। र एक एक शब्दले हिर्काएर भन्यो, विदेशेर तिमीले हाम्रो त्यही बल दुझ्यायो। आरोपले नभिजेको प्रमाणमा पूरण उतै डुल्दै चार पाँच कदम अझै गयो। रोकिएर, एकताको नारामा तिमीलाई त्यत्रो विश्वास? सोध्यो उसले। रोषका साना आँखाहरूले हाँसिदिएको थियो। नजिक आयो। चौकी अझ पर तानेर बस्यो। भन्यो, एकता व्यक्तिगत स्वतन्त्रताहरूमाथि अत्याचार हो, निरङ्कुशता हो। यो मिथ्याख्यानमा म छैन। घरको एकता मिथ्याख्यान हो, शुद्ध मिथ्याख्यान हो। नवविचारको बल संचार लिँदैन, यसको मृत्यु हुन्छ। अकस्मात पूरणलाई विरक्त लागेर आउँछ। भन्छ, दाजु तिमी आफैले धेरै किताब पढेका छौ, म तर्क गर्दिन। त्यही विरक्तिको शेष आवेगमा तर पूरणले करायो, तिम्रो एकताको नाममा कति युक्ति, कति विचारहरू, कति प्रतिभाको नाश भएको छ। एकताको नारा जाल हो, सधैँ कसले चलाएको छ थाहा छ। मामुली सामर्थ्यहरूलाई एकता गणतन्त्र हो, मलाई गलफन्दी हो। महाभारतको डाँडा नागेर योगमाई खोला काटेर जाने भएर पूरणले आँगनदेखि खोँच थुम्का आँखाले टेक्दै आकाशमा उक्लँदा मेघहरू मास त्यहाँ पनि बाटाहरू पैलाउन सक्थ्यो। एकताको आख्यान बुनेर कुनै धुर्त्याई गर्ने लक्ष्य मेरो छैन। भाइ, दाजुले भन्यो, धीर तर दुखित स्वर थियो। यो जीर्ण दरिद्रीय घर रुङ्गिरहेर जब तिमी विदेशको नयाँ रमाइलोमा पुगेर बस्थ्यौ, मैले कुन स्वार्थ पूरा गर्ने होला? तिम्रो खबर पर्खिरहनुसँग मैले मेरो जीवन र जुनी साटे। यही व्यथा पठाइरह्यौ मलाई तिमीले। तिमी यो घरमा फर्कन्छौ, हाम्रो सधैँको नम्बर नै आशा छ, यहाँको प्रत्येक बिहानको आशा छ। यो मेरो आशा मदेखि स्वतन्त्र र स्वतन्त्र जीवी छ। मैले त्यो निभाउन सक्दिनँ, कारण मैले मेरो छातीमा त्यो जन नजन्माएको होइन। हामी बाहिर र माथि अर्को प्रेरणाभित्र त्यसको जीवित तब्यता छ। विचारले भन्दा अधिक दाजुको भावनाले पूरण मिचिन्छ। पहिरोपछि जस्तो सहज हुन खोजेको खोइजाईको स्वरत्यामा भन्यो, घर छाडेर मैले के विश्वासघात गरे? होइन, अचेलको तिमीहरूको भाषामा क्रान्ति गर्यो। धेरै नमिठा कुराहरू दाजुले मनमा बित्न दियो। घरको र परम्पराको दीर्घ एकत्व आज तिमीले छुडाइदिनु तिम्रो क्रान्ति होइन। व्यङ्ग्यभित्र आफूलाई एउटा बाटो देख्यो पुराणले, ट्याक्सिएको एकत्व। तिमी अँगालिरहेछौ, म बढ्दो विकास डोर्याउँछु। बस्नु र बाँच्नुको भेद तिमी देख्दैनौ दाजु, पूरणले आफ्नो पीर बोल्यो। घरमा बसेर म तिम्रो विधान बाँच्छु, तिम्रो सिद्धान्त बाँच्छु, म आफू भएर बाँच्न पाउँदिन, आफ्नो स्वतन्त्रता बाँच्नै पाउँदिन। जुन साँचो बाँच्नु हो त्यो नबाँचिकन बसेर जुनी बित्छु। तिमीले मलाई गरेको तिम्रो माया बाँचिरहेर मैले के गर्नु? जब आफ्नो पनि नै जीवन मैले बाँच्नै पाउँदिन, मलाई भन म यो घरको लागि जन्मेको हो कि जीवनको निम्ति? छातीमाथि बलिया पाखुराहरूको कचेट लागेको सैनिक पूरण मुठीमा प्रश्नहरू पक्रेर उभिएको थियो। किसानका ठूला हातहरू डाँडा जोडिएर सामुमा दाजुका बाक्ला काँधसँगै बस्थे उठ्थे। पूरणले सोध्यो, मेरो व्यक्तिगत स्वतन्त्रता रहँदैन? तिम्रो एकताभित्र म मेरो विशिष्टता मेटिदिउँ? मेरो स्वतन्त्रता मेरो प्रकृत अधिकार होइन? दाजुले भन्यो, बस बसेर कुरा गरौं। ओठ चेपेको अनुहार कसिएको पूरणले नाकका पोरामा सास बजाएर दाजुलाई दुई क्षण हेर्यो। नजर नजिकी चौकी नजिक पुर्याएर बस्यो। बुझ मेरो कुरा, दाजुले आकस्मिक दृष्टि झैं वातावरण बदलाउँदै भन्यो, शुद्ध तिमी मानिस मात्र हो भने तिम्रो स्वतन्त्रता हुन्छ, तिम्रो प्रकृत अधिकार हुन्छ, सब हुन्छ। तिमी तर मानिस मात्र होइनौ, कहिले तिमी यो नभुल, कोही पनि मानिस मात्र हुँदैन। जन्मदेखिको तिमी नेपाली हौ, पुर्खाको यस घरको तिमी सन्तान हौ, तिम्रो सदस्यता जन्मजात छ। यो तथ्य जुन तिमी खुर्केर मिर्काउन सक्दैनौ, बाट तिमीमा अवश्य केही कर्तव्य र अधिकार समेत उम्रन्छ होला। दाजुले पनि अझ धीरताको प्रहारले भन्यो, तिमीले आग्रह गरेको तिम्रो वैयक्तिक स्वतन्त्रता, घर, जाति, देश राखिराख्नु हो भने तिमीलाई समाजले दिन सक्दैन। स्वतन्त्रता खोसिएको एक काल हाहाकार पूरणको चेतनाभरि कालियो। अपहरणको विरूद्ध संघर्ष उद्यत जटायु उसभित्र फटफट आयो। आशंकाको स्रोत चिनेर उपेक्षासँग भन्यो, घर, जाति, देश अबका नयाँ ईश्वरहरू भएछन् जसका थान थपना थाम्न व्यक्तिहरू बलि हुने भए। यी मिथ्या देवहरूको लागि म आफू बोको काटिन जान्न। मानव संवेगको विश्राम लिएर भन्यो, इतिहासको उमेरोमा संयोगले उब्जेका यीहरू अर्का तहका राजनैतिक पार्टीहरू नै हुन्, नराम्रा बाँचेका। दाजु हाँस्दै रहेछ सेते उजालिएर। थकित र क्रुद्ध पूरणमा पनि एउटा सानो निलो सानो हँसाई नसल्काई त्यसले छाडेन। दाजु र भाइ हाँस्य लठारिँदै घाम छाया छापिएका आँगनभरि रिङ्गाइरहे। एक फोक्टा बादल शिरमाथि नबिती घर र आँगन झैं सँगै बसेका तर छुट्टिएका ती दुई मौन रहे। कुन बादलले चुहाएको केही थोपा पानी हो, अकस्मात घरको छाना आँगन र बसिरहेका पूरण र दाजुमाथि पोखिँदै गइहालेको दुवैले देख्छन्। पातहरू घाममा तातिएको गन्ध भिउँदछ। बिहा गर्नु घर गएको, दाजु भाउजूले बोलाएको, आउने दिन अघि उसले सोधेकी थिइन्। पूरणले तर दाजुको विचारलाई ध्वस्त गरिराख्नै परेको छ आज, वा जानै भएको छैन र भन्यो, देश र घरमा तिमीलाई यत्रो विश्वास किन? भन्यो दाजुले, प्रश्न गरिएको हो कि खोजेर? तिमी कहाँभित्र पुगेका थियौ? विस्मित बलेको पुरणले सोध्यो। टाउको डोलाइदियो दुईपटक दाजुले। के भनेको? अघि के तर्क गरेको मैले? पुरणले भन्यो, घर देशलाई तिमी समर्थन गर्छौ नि, त्यो किन गरेको भनेको? अहिले राम्रै बाहिर उज्यालोमा निस्किसकेर दाजुले भन्यो, किनभने व्यक्ति विश्वसनीय छैन। उसले भन्यो, आधार त्यसकारण सामूहिक जीवनलाई लिनुपर्छ जुन दीर्घ छ, विशाल छ, स्थायी छ, उच्च बौद्धिकता जति नै भन व्यष्टिहरूमा छैन, परम्परामा छ। जुनै परम्परा आफ्नो परिवेश र परिस्थितिमा अनुभवी र ज्ञानी छ, परम्पराका मूर्तताहरू देश, जाति, घर छन्। हामी व्यक्तिहरू त्यो अवलम्बले डोराइनेछौं। दाजुले केही खोज्दै झैं दैलोमा हेर्छ। पूरणका आँखा पछ्याएर त्यहीँ पुग्छन्। दैलोको चौकट आफै मात्र त्यहाँ रित्तो उभिएको थियो। के चाहन्छौ तिमी? पूरणले सोध्यो मायावश। मेरो परम्पराले के चाहन्छ? दाजुले याचना राख्यो, हाम्रो सुन्दर सानो देश रहोस्, त्यहाँ जीवित परम्पराको शासन होस्, वैयक्तिकता सार्वजनिकत्वको निम्ति होस्, अनि क्रान्ति गरेर घर कसैले नछाडोस्। दाजुले पूरणलाई हेर्यो। ऊ ओठमा दाजुको वाक्य दोहोऱ्याइरहेको थियो, क्रान्ति गरेर घर नछाडोस्। बुझे, पूरणले तर्क टेक्दै भन्यो, घर छाडेर म क्रान्तिवादी बन्दो रहेछु, वर्ष वर्षमा घर फर्केर फेरि रिभिजनिस्ट हुँदो रहेछु, क्रान्तिकारिता अझ मेरो पुगेको छैन रहेछ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको कथा आकारहरू छायाहरू हो। इन्द्रबहादुर राईको कथास्था संग्रहबाट हामीले यो कथा लिएका हौं। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी इन्द्रबहादुर राईको कथा संग्रह कथास्थाभित्र संग्रहित कथा आकारहरू छायाहरूको वाचन सुनिरहेका छौं। यसको पहिलो संस्करण सन् 1972 मार्चमा प्रकाशित भएको हो। यो पुस्तकमाथि नेपाली साहित्य परिषद दार्जीलिङका तत्कालीन सचिव राजनारायण प्रधानले भूमिकामा लेख्नु भएको छ। यहाँ संकलित कथाहरू अर्कै किताका हुन्। विषयवस्तु र शिल्पका दृष्टिले उच्चतर सोपानमा अवस्थित छन्। अघिल्ला कथाहरू आयामिक लेखनका प्राथमिक अवस्थाका हुन्, जहाँ जीवनको विशुद्धतामा विशेष आग्रह छ। जीवनको निखर अनुभूति असाधारणतामा होइन साधारणतामा छ भनेर व्याख्या गर्नुभएको छ। यसै पुस्तक कथास्थाभित्र संग्रहित इन्द्रबहादुर राईको आकारहरू छायाहरू कथाको बाँकी अंश अब वाचन हुन्छ। रोक्नुको सट्टा तिमीले मलाई अहिले जान लगाऊ दाजु, पूरणले मागेर भन्यो। अनि उहाँले भन्नुभयो, एउटी आमा थिइन् जसका दुई छोरा थिए। अनि माइलोले भन्यो, आमा म टाढा जान्छु, घरको सम्पद म केही लान्न, केही मकै मात्र मलाई दिनुहोस्। आमाले पोको पारिदिएको सामल टिपेर थोरै दिनपछि नै यो माइलो छोरो घर छाडेर हिँड्यो। टाढा ठाउँमा पुगेर उसले जंगल फाँडेर छर्नलाई छुट्याएको मकै यहाँ छर्यो। बाली उठाउन नपाई त्यस देशमा तर ठूलो अकाल आयो र त्यो विपदमा पर्यो। त्यहाँबाट उखलिएर त्यो काम खोज्ने एउटा धनी कहाँ पुग्यो, जसले उसलाई उसको घर राति रक्षा गर्ने नोकरी दियो। अरूलाई निश्चिन्त निद्रा दिन ऊ प्रतिरात जागो कुर्दथ्यो। जुन आमा जस्तो आएको देखेर चतुर्दशीको एक रात उसलाई लाग्यो, आफ्नै घरको रक्षा गरेर म कति खाना लाउन पाउँथे, घर फर्कन्छु म। त्यही रात हिँडेको माइलो छोरो फर्केर आमा कहाँ आयो। ऊ टाढामा दुब्लो रोगी आउँदै आमाले देखिन्, मायाले लिनलाई गइन्। माइला छोराले आमासँग भन्यो, घर र तपाईँप्रति मैले दोष गरेको रहेछु, तपाईँको छोरो भनिन योग्य म रहिन। आमाले घरकाहरूलाई भनिन्, यसलाई शिरमा नयाँ शिरपोस देऊ, यो झुत्रो लाएर फर्केको छ, यसका हातमा बलियो टेको देऊ, यो दुर्बल भएर फर्केको छ, पुष्टिएको त्यो भेडा यसको निम्ति काट। छानु फेर्ने घोचाहरू काटेको जंगलबाट लिएर जेठा दाजु आइपुग्यो। आँगनमा भेडा काटिएको देखेर उसले कुनै एकसँग कुरा सोध्यो, तिम्रो भाइ घर फर्केको छ र आमाले भेडा काटिन्, रोगी दुर्बल भएर फर्केको छ। दाजु क्रुद्ध भयो र घरभित्र जान अस्वीकार गर्यो। पिँढीमा बसेर आफ्ना पाखुराका खाटाहरू निहाल्यो। आमाले बाहिर निस्केर जेठा छोरालाई बोलाइन्, त्यस बेकामालाई भेडा काटिदिनु भयो तपाईँले? आमाले भनिन्, बाबु तिमी यहाँ पौराखी छौ र यो घर तिम्रै हो, तिम्रो भाइ रोगिएर फर्केको छ तर बाँचेर फर्केको छ, साहससँग गएको थियो, हारेर फर्केको छ, उसले घरकै मकै उहाँ उमार्न खोजेको रहेछ। दशैं बित्ती बित्तिकै एक रात फेरि माइलो छोरोले दाजुसँग केही मकै माग्यो। बत्तीको उज्यालोमा दाजुको अनुहारबाट एक्कासी लाज पुछियो। सुनै सुन जस्तो घरको मकैको पन्तरो बलियो बाँधिदियो र आफ्नो भाइलाई चिनेर दाजुले भन्यो, तिमी जाऊ, त्यहाँ तिमीले बाँच्न सक्नु, आशिष दाजुको यही तिमीलाई। तिमी देश छाडेर जाँदैछौ, हामीसँग ठाउँ नभएर गएका होइनौ, ठाउँ नै ठाउँहरू यहाँ भएको देश छ यो। दाजुले जमिन आकाशका फाँटहरू अटाएका आँखामा केही पानी लिएर भन्यो, यही आँगनमा एउटा जन्मने घरले रहन बस्न सक्छ, ढल्केको डाँडाभरि हेर, त्यहाँ रुखहरू मात्र छ, मान्छे र घर छैन। शताब्दी पर्खिसकेर पनि यहाँका डाँडा काँडा भरिँदैनन्। हामीलाई त्यति अगाध ठूलो छ यो सानो देश, तिमी अटाउनौ, डाँडा भएर हामी हाम्रो डाँडै डाँडाको देश बसौं। मलाई क्षमा गर्नुपर्छ, पूरणले भन्यो, क्षमा गर्छ गर्दैन तिमीलाई इतिहासले म जान्दिन भन्यो दाजुले। मौन बन्यो मनको सम्वेग, ओह्रालो स्वर तीखो झारेर प्रश्न फ्याँक्यो, आवश्यकता कुन हो तिम्रो, त्यो जसले घरदेखि तिमीलाई झिक्दैछ? हाँसेर अलिकति पूरणले समय समात्यो, सासहरू बाँडेर चारैतिर मिल्कायो, आफू फेरि एक सास हाँस्यो। तर्कै तर्कले सोधिन्छ मान्छेलाई, तर्क मात्रैको प्राणीलाई जस्तो, मनलाई चेतलाई उसले पनि तर्कैमा अनुवाद गरेर उत्तर गर्छ, दुवैतिर बलजप्ती छ। दाजुलाई केही भन्न आएन, प्रतिक्रियामा पूरणको अनुहारमा निहालेर हेर्यो, त्यहाँ केही देख्न खोज्यो। घरभित्रलाई इसारेको पूरणले भन्यो, तिमी देश अधिक म काल अधिक, हाम्रो प्रकृति भएछ। कसरी? मानिस देशमा मात्र बस्दैन, कालमा पनि समयमा पनि मानिस बसेको हुन्छ। देश मात्रै भएसँगै बसिरहने थियौ, कालसँग बाँचेर पृथकता पाउँछौ। समयले जति हुर्याउँछ त्यति नै पुग्छौ तिमी, अडिने बल देशले दिँदैन तिमीलाई। पूरणले भन्यो, समय आकाशिएर उड्दैन रहेछ दाजु, भुइँ टेकेर हिँड्दो रहेछ, कहिले नथाक्ने पखेटा छैन रहेछ समयको, अचाहिँदो हिँडे कैंडा लाग्ने हाम्रो जस्तै खुट्टा छ, माटो मुछिएको समय छ। क्षणभर पछि भन्यो, हामी प्रत्येकको समय आफूसँग हिँडेर आफूसँग थाक्दछ। चकिएर भन्यो, म मात्र होइन, मेरा चेतना भाव विचार समेत मेरै देशकालका अस्तित्व हुन्। सोध्यो दाजुले, नयाँ पुस्तकले अरू के बाटो कुरा गर्छ? त्यसमा यही कुरा लेखिएको नहोला? त्यस्तो यहाँ अर्थ र मूल्य मेरो देशकालले मलाई चिन्न लागेको। पूरणलाई दाजुको आँखाभित्र आफू हुत्तिएको लाग्यो। चिसो वर्ण त्यहाँ थियो, अक्रिय रोकियो, चित्कार्यो, यो देशकालमा म भाइ तिमी दाजु नत्र को हौ? विचार भावना मूल्य सब देशकालका विकासहरू मूर्तिहरू यी मूल्यहरूले अबद्ध छ, सत्य निसङ्ग छ। मैले आफ्नो त्यो सत्य खोज्नु छ, खोज्न जानु छ। दाजुलाई अकस्मात घर निर्धन र क्षुद्र भएको दुःख र अपमानले एक्लो र हलुको छाड्छ। चिसो निधार बोकिराखेको चिसो थाहा पाइरहन्छ केही क्षण। जान्छु म, पूरणले भन्यो। आकार छ तिम्रो अघि, त्यसमा मिल्न खोज्छौ। जुनीभरिको तिम्रो लगानी आकार भर्ने भई तिमीले के बाँच्यौ? आकारले विकास स्वतन्त्रता तिम्रो दुवै निरिदियो। आकार त्यो तोडिदेऊ, सबै तिम्रै आकार हुन्छ। यो तिमी बोल्दैछौ, विस्मित नेत्र दुईतिर सल्काएर सोध्छ पूरण। विचारको प्रवाह बोल्दैछ, दाजुले भन्यो, र राता फुस्रा गालाका मासु चाउरीहरूले उचालेर भन्यो, हो आकार मैले पनि पालेको छु। पर्केको पूरणको मुखमा आफू हाँसेको बन्छ। वर्षको पूरै खहरी हाँस्न मच्चन्छ दाजु, दुई एकअर्काका अनुहारमा हाँसेका ऐना हेर्दै हाँस्छन्। तिम्रो आकार तिम्रो निधारको आकार छ, दाजुले भन्यो, मेरो आकार हाम्रो घरको आकार छ। मेरो आकारले भन्छ, तिम्रो र मेरो मात्र पिँढीको सहमतिले यो घर बनेको होइन, अनि तिम्रो र मेरो सहमतिसम्म मात्र यो घर रहने होइन। तिम्रो सहमतिभन्दा जेठो हो यो घर, तिमीले बोल्ने भाषा जस्तै तिमीभन्दा जेठो हो यो भाषा जस्तै, जुन विघटित गर्न सकिन्न। तिमी र मभन्दा उच्च अस्तित्वको प्राप्ति छ यो आकार, ममा भरिएर बस र ममा भरिने भएर बस। यस आकारको बौद्धिकता छ, हामीभन्दा विराट के यहाँ बाँच्छ? त्यो हामीलाई बटुलेर बाँच्छ, हामी त्यसभित्रका नगण्डीहरू मात्र हौ, दाजुले अथक कानमा पिँधिरहेको आवाज थियो। पूर्ण त्यो प्रभुत अस्तित्व आकाश चारेर खोज्थ्यो। माटो मासु भएको र ढुङ्गा खोला जंगलहरू हड्डी नसा र रौँ भएको सुतिरहेको शरीर जम्मै वायु त्यसले सास फेरिरहेको पूरण थाहा गर्थ्यो। त्यसमा तर पूरण नमित पाइरहन सकेन। गरिमाहीन गरिएको मानिस उठेर आयो। उहिलेकै कुरा, पूरणले भन्यो, तिम्रो त्यो बाँच्न हामी साधन भन्छौं, हामी आफू बाँच्न पाएनौ। बाँच्नको व्याख्या स्पष्ट गर, दाजुले भन्यो, ग्रहण गर्न खोजेर स्वतन्त्रता विकास जस्तै यो पनि फगत नारा होइन मिथ्याख्यान? बाँच्नु भनेको, पूरणले हातले अघिबाट कति थोक पञ्चाय झैं गर्यो, बाहिर गर्दै जानु हो र झिक्नु हो। अनुहार अघिबाट बटलेर मुठी बाँध्यो। व्याख्या भएन, दाजुले भन्यो, अभिव्यक्ति भयो। अर्को लगत्तै अभियानको व्यवस्थामा पूरणले जिब्रो अथा ओठहरूमा लिप्यो, आँखामा झिल्काहरू उजालिए। चेतना हुनु बाँच्नु होइन, त्यस चेतनाको सचेत हुनु बाँच्नु, पूरणले भन्यो। अघि सबसँगै थियो, आत्मचेतले आज सब थोक आफूदेखि बाहिर छ, बाहिर गरिएका छन्। केवल चेतना आफूभित्र छ, चेतनाको सचेत भएर अब चेतना समेतलाई बाहिर बनाएर हेर्नु छ वस्तुतापूर्वक। चेतनाभन्दा माथिको सामर्थ्य हामीमा उम्रनेछ, पूरणले अझै स्याहारेर भन्यो। देशकालले पूर्ण छ, काल देशले पूर्ण छ, नैरन्त्य छ। देशकालको यस मुक्तिबाट अर्थात गतिबाट जुन आधिक गर्व हो, जड जीवन मनस हुँदै हामी उकालिएका छौं, यो विकासोन्मेष यही रुद्ध हुने होइन। अझ उक्लन चेतनालाई उँदो टेक्न लागेको विकास पथमा छौं। आकाश खोलेर मेघहरू घरमैला भएका थिए, दाजुले झ्यालमा बसेर झैं त्यो हेरिसकेको रहेछ। म त तिमीभन्दा दाजु र प्राचीन हो, भाइमा उल्लास सारेर उसले भन्यो, र अन्न प्राण मनस विज्ञान उपनिषदकै थोक रहेछ तिम्रो यो उन्मेषवाद, हामी जस्तै घरेलु नेपाली बन। दाजुको रूखको छारीको जस्तो गन्धले उसको चेतना पोल्छ। आग्रहको अँगालोको डर टाढैदेखि तर्केर पूरण खडा उभियो। कसैले सोधे मलाई, ए भूप भाइलाई तैले, दाजुको आवाज बाहिर बाहिरै पारेर पूरण स्वर बढाउँछ, मैले माटो मात्र हुन छाडे, प्राणी मात्र हुन छाडे भने अर्को साल यिनै सयपत्रीहरूसँगै मैले यहाँ केस फुलिरहेको हुनुहुँदैन, यो झाउकिरीहरूसँगै आगौं यहाँ मैले स्वर जोडिरहेको हुनुहुँदैन। बोल्न रोकेकोमा एक चक्ला शून्य खुल्ला ठाउँ भएको लाग्यो, र त्यो पनि ओगट्नलाई भन्यो, चरण चेतनसम्म जन्मन्छु, चेतनको चेतना आफूमा खन्दै टाढा गइरहन्छु। पूरण उसलाई आँगनमै लिन आइपुगेको बाटोतिर आँखाले बाटो खोजेर फर्कियो। पूरण नगए बाटोले घरभित्रै पसेर पनि उसलाई झिकेर लैजान्छ लाग्यो। अरूले हेर्न नपाएको आफ्नो दुःख दुःख लाग्दैन टाढामा यहाँ, अरूको आँखाले त नतौलिदियोस् हाम्रो दुःख, बुद्धिकर्णको आवाज थियो। भाइको पछि खडा अग्लो उभिएको दाजुले निला सेताहरूको माथि तक उग्रिएको साझा आकाशे तक उत्सर्ग उचालेर भन्यो, तिमीलाई म थुन्दिन, जाऊ। त्यस उच्च बौद्धिकताकै आवश्यकता र प्रेरणामा यो भएको होला मानेर पर्खन्छु। सन्त्रास सदा सल्किरहेको हुन्छु, दाजुले भन्यो। विजय र प्रसारका युगहरू बितिसकेको इतिहासमा अधियोद्धा तिमी, अरूको उपहास र करुणाको कथनचित पनि पात्र नभएर। यस्तो वितर्कमा मग्न हुँदै तिनीहरू 30-40 साभा घट्टहरूको दृश्य देख्न आइपुगे, जो त्यस समतलमा थिए। अनि डान कियोटीले तिनीहरूलाई देख्न मात्र तिनले आफ्नो सहायक सज्जनलाई भने, भाग्यले नै हाम्रो कामकाजलाई हामीले चाहेभन्दा असल प्रबन्ध गरिदिएको छ। त्यहाँ हेर मित्र सान्चो पान्जा, कहाँ 30 अधिक राक्षसी दैत्यहरू तिमीले आविष्कार गर्थ्यौ, जससँग भिडिने र वध गर्ने इच्छा म राख्दछु। अनि तिमीहरूबाटको लुट धनले हामी आफूलाई समृद्ध गर्नेछौ, कारण ज्ञानविहित युद्ध हो यो, र जगतको छातीबाट यस्तो विभ्रान्त सन्ततिलाई नष्ट गर्नु प्रकृतिको उद्धार हो। कुन दैत्यहरू? भन्यो सान्चो पान्जाले। ती जुन जहाँ तिमी देख्दछौ, लामा लामा बाहु भएका, जुन कति 2 कोष जति तन्केका छन्। उत्तर गरे उसका स्वामीले। रिसोस महाशय, उत्तर गर्यो पान्जाले, त्यहाँ जे देखिँदैनन् दैत्य होइनन्, आभाघट्ट हुन्। बाहु देखेका तिनीहरूका पंखा हुन्, जसलाई बतासले घुमाएर घट्टको जाँतो घुम्दछ। अति विस्पष्ट छ, डान किहोटीले लक्षित गरे। साहसिक कार्यको सन्धानमा दीक्षित छैनौ तिमी। उनले घोडालाई एडी ठोके र पछिल्तिर सहायकले चित्कारेको नटेरिकी, ती निश्चय नै आभाघट्ट हुन्, दैत्य हुँदै होइनन्। उच्च ललकार्दै बढे, नभाग त काँतरहरू, नीच भिरूहरू, एउटै एक्लो अभियोगले तहरूलाई आक्रमण गर्दैछ। बतास जोड थपिएर अहिले ती विशाल पंखहरू घुम्दै आउन थाले। त्यसमा कियोटीले अठोट कराए, 100 हात 50 शिरको बहुरूपी दैत्य दण्ड तैले भोग्नै पर्छस्। तदन्तर जीवन थाई आफूलाई सभक्ति समर्पित गरेर ढाल राम्रोसँग ओढिएर भुजाले भाला उजाई घोटकले बोक्न सक्दो द्रुतासँग तिनी जाइ लागे। घट्टको पंखमा पाखुरामा भाला रोपेकैमा बतासले बेगले घुमाए झैं टुक्रा टुक्रा भाला बाँचिदियो। घोडा घोडचडी तानेर लाँदै टारमा टाढा दुवै मिर्काइदियो। सान्चो पान्जा सहायता गर्न आफ्नो गदामा कुदेकै आइपुग्छ। मैले भनिन हजुरले होसमा भइसियोस् भनेर, सान्चोले करायो, किनकि हावाकट्टा भन्दा ती केही अरू थिएनन् र चिन्न भूल कसैले गर्दैनथ्यो उसले बाहेक मस्तिष्कमा जसको हावाकट्टाकै अनुरूपता छ। किहोटीले भने, मेरो अभिन्न सान्चो, धेरै नियालेर हेर, छेउमा रो छोएर चाखेर हेर, हावाकट्टा कहाँ छ? सान्चोले रहिरहेका ती वस्तुहरूका छेउ नपुग्दै भन्यो, कसरी डाँडो रहेछ यो ज्यालै ज्यालहरूको, कस्तो म झुक्किएछु। नजिक अझ हुन पुग्दा भन्यो, यो मान्छे ढुङ्गाको बसेको रहेछ। वरिपरि घुमेर सान्चो आश्चर्यमा उभिन्छ, भन्छ, मालिक यो मैले चिन्न सकिनँ, यो त्यहाँ छ मात्रै, तर के थोच्छ जान्न सकिनँ, मलाई बताइदिसियोस्। कसैले जान्दैन, केटीले सान्चोले आड उभिँदै भने, अज्ञेय नै चिन्नुपर्छ, वस्तुतापूर्वक यति टाढा आएर हामी के गर्दैछौ कसले जान्ने? जानेभरिकै जति मान्छौ त्यो तर सम्पूर्ण होइन, सम्पूर्ण होइन जान्ने, सम्पूर्ण त केही बढ्ता पाउनु हो। मैले निकै नबुझिने कुरा गरेँ? कियोटीले सोधे सान्चोलाई, जो त्यहाँ फेरि हावाघट्टहरू देख्न लागेको थियो। आंशिक दृष्टिभित्र भएर पनि कार्यमा सम्पूर्णता दुष्ट छ हामीलाई। क्षणलाई योजनामा नराखी, क्षणलाई विचारले नचिनी, क्षणभरिमै अटाएर काम गरौं, पूर्ण कार्य छ त्यो। भारतवर्षका कर्मयोगीहरूले निष्काम कर्म भने यसैलाई। 60 मिनटको 1 घण्टा भन्दै नबाँचौं, त्यस्ता 10 क्षण बाँचौं, अझ प्रत्येक क्षण त्यो विराट क्षण बाँचौं। कियोटीले मन्टिल पान्थरको समतल आँखाले चाहे। दैत्यसँग त्यही अहिले मात्र क्षणभित्र मैले लडे। चिरेको विचारको अभ्यस्तताले त्यहाँ अब हावाघट्टा देख्न थालेको छु। हेर्न नचाही कियोटीले त्यता दृष्टि चुडाए। चाँडो, तिनले भने, लेपिसको माने भन्ज्याङ त्यो नागेर क्षणहरूको खोजमा उता फराकिएर बिताउ। चिसो ओझेल खस्दा एक्कासी अबेर भएको लाग्यो यहाँ पूरणलाई। युग युग दाजु चौकीमा पहाड बसिरहने देखियो। झ्याउकिरीहरू कराइ नै रहेका कराउन रोकिएनन्। सयपत्रीका पहिला ज्योति ठुङ्गाहरूमा संकोच खसेन। समय रमाइलो अधीरता काँप्यो। यस्तो दिन मलाई सबभन्दा मनपर्दो लाग्छ। आँखाहरू छकाएर दाजुले चिन्यो, नजरमा एक एक सब हर्ष बटुलिए। आकाश पातलो डाकियोस्, चिलिमिली चम्केको घाम नहोस्, तल दिन उग्रेको उज्यालो होस्, यस्तै ठूलो हिमाल सेतो उभिएको होस्, यसरी नै दिन यो हो यहाँको, दाजुले भन्यो। अन्य सब रातका भेदहरू, एक झर्को वृष्टिपछि झलकका घाम र दिन, उज्यालिएको पूरणलाई प्रिय लाग्थ्यो। एक आँगन केटाकेटीहरू कराएको, गोठदेखि कसैले केही अराइरहेको, तर्केको पानीले कालो छानोमा केही नभइरहेको, चराहरूसँग आँखा टाढा गइरहेको। अरूणले बढेर तिमीलाई जानदेखि छेक्छ, फैलिएर मेचीले छेक्छ, तर तिमी घर छाड्ने भयौ, तिमीलाई हामी कसैले थाम्न सकेनौ, दाजुले भन्यो। हिउँदोमा होच्छेर अरूण मेचीले तर तिमीलाई सधैँ घर फर्केर आउने बाटो ओछ्याइदिन्छ, तिम्रो बाटो त्यो मर्दैन। अनुग्रह बोक्न डरले डरेर पूरणले आवेग डोहाइदिन्छ, उहाँ पनि यही गुराँस र यही चाँप फुल्छन्, यही तितेपाती उम्रन्छ, यही भङ्गेराहरू घरभित्र आउँछन्। एउटा नियति देखेर पूरणले भन्यो, हामी कहाँसम्म पुग्नु, पहिले तिनीहरूले पुगिदिएका छन्, आइहाल चाँडो, जयन्तले डाक्दछ। पुरणका दरिला हात आफ्ना हातमा तौलेर दाजुले विश्वास बन्यो, हामी व्यक्तिभन्दा ठूलो मैले आज तक जे देखेको छु उसकै आवश्यकता हो यो आज। पुरणले बत्तीका आँखा हाँसेर आफ्ना हत्केला झिक्यो, बाटो टेक्न काटेको हाँगा टिप्यो। वस्तु त हाम्रो स्वतन्त्रता छ, त्यसलाई देखिरह्यौं, अर्थले नछोपौं, पुरणले भन्यो। तर हामी नयाँ मूल्य बढौं, फराकिएका दृष्टि विकासिन्छौं, विकास सम्पूर्णतातिर हो। निलो पोतारिएको आकाशमा तेज चल्केको दिन भयो, छाया पूर्व पछ्याउँदै हिँड्न लागेको थियो। छाया हामी भत्काउन सक्दैनौ, छाया वस्तुतता हो, छायाको छाया छैन, वस्तुतताको छाया छैन, पूरणले भन्यो। अर्कै देश पुग्छौ, अब अर्कै कालमा पुग्छौ, दाजुले भन्यो र झोक देखाएर घामसँग भन्यो, यो नचाहिँदो तातो, यस्तो तातो भयो, पूरणले भन्यो। तर पानी भइरिन्छ कि बाटोमा, गाला ताछिनेछौ, दाजुले भन्यो। पुगेरै अब, पूरणले च्यौडो माथिल्लो ओठ छाम्यो, दाजुका आँखाको सहमतिसँग हाँस्यो। जान्छु, दृढता नै आफ्नो कारण बनाउन सकेर अहिले पूरण वस्तु जस्तै निशंक बन्छ। त्यही निहुरेर पूरणले दाजुलाई आँगनमै ढोगेर त्यत्तिकै यता आएको थियो। इतिहास हेर्दा 500 वर्ष अधिक भइसकेछ, र त्यहाँ सधैँ पर्खेको पुरानो एउटा छायाले, आगन्तुक आफ्नै छायाले छायालाई आफूमा लिएर मेचीको बग्दो तरेको तरिरहन्छ आजबाट। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ कथा आकारहरू छायाहरूको वाचन सुन्दै हुनुहुन्थ्यो। यो कथा हामीले इन्द्रबहादुर राईको कथास्ता संग्रहबाट लिएका हौं। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiआई श्रुति @unn.com.np। हवस् त, अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।